कार्यक्रम मसीहको कथाको प्रखाइमा बस्नुभएका सम्पूर्ण श्रोतागणमा हार्दिक न्यानो अभिवादन। कार्यक्रम मसीहको कथा पवित्र धर्मशास्त्र बाइबलको चारवटा सुसमाचारहरूमा भएका यीशु मसीहको जीवनीको एउटा सङ्गालो हो र एउटा कलात्मक प्रस्तुति हो। आशा छ हाम्रो कार्यक्रम तपाईँलाई मन पर्दैछ र यस कार्यक्रमबाट तपाईँले भरपूर मनोरञ्जनका साथसाथै एउटा महान मसीह जसले चाहिँ इतिहासलाई ईसापूर्व र ईसाको सम्बत भनेर एउटा इतिहासलाई दुई भाग गर्नुभएको छ, सारा संसारमा खरबौँ मानिसहरूको आशा र उत्साहको एउटा प्रेरणा बन्नुभएको छ, त्यही ईसा मसीहको बारेमा तपाईँले भरपूर जानकारी पनि लिँदै हुनुहुन्छ भनेर हामीलाई पूर्ण आशा लागेको छ। आज हामी तपाईँलाई मसीहको कथाको 30 अंश सुनाउनेछौँ र यो भागमा जति घटनाहरू छन् तपाईँले धर्मशास्त्र बाइबलमा ती सुसमाचारमा अध्ययन गर्न सक्नुहुनेछ र यी बाहेक अरू कुनै पनि जानकारी अथवा अन्य कुनै कौतूहलता प्रतिक्रिया भावनाहरू भएमा कृपया हामीलाई लेख्न नबिर्सनुहोला। यस कार्यक्रमको अन्त्यमा तपाईँलाई हामी हाम्रो ठेगाना बताउनेछौँ। अहिले भने आउनुहोस् तपाईँ र म सँगै मिलेर सुनौँ कार्यक्रम मसीहको कथाको 30 भाग। येशूको विश्वासयोग्य चेला बन्न आफैलाई, घर परिवारलाई र आफूसँग भएका सबै थोक इन्कार गर्नुपर्दछ। येशु ख्रीष्ट नै सबैको मालिक बन्नु पर्दछ। भाग 30।
भिडबाट एकजनाले येशूलाई आफ्नो पारिवारिक सम्पत्तिको बारेमा भन्यो, गुरु मेरा दाजुलाई भनिदिनुहोस् र तिनले अंशबन्डा गरिदिउन्।
मित्र, कसले मलाई तिमीहरूमाथि न्याय गर्ने अथवा तिमीहरूको सम्पत्ति बाँडिदिने तुल्यायो? होसियार रह, सबै किसिमका लालचबाट जोकिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। कुनै एउटा धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो, त्यसले मनमनै गुन्न लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरौँ? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्ना धनसारहरू भत्काएर जन ठुला ठुला बनाउनेछु र मेरा सबै अनाज र मालमत्ता त्यहीँ राख्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुख चैनमा बस, खा पी र मोज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तँबाट लिइनेछ र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने?
येशु एकछिन रोकिनुभयो ताकि त्यो कथा मानिसहरू भित्र गढोस् र उनीहरूले त्यो कथाको बारेमा गहिरिएर सोचुन्।
आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ। यसै कारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको निम्ति के खाऊ र शरीरको निम्ति के पहिरौँ भने चिन्तित नहौ, किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठुलो हो। कागहरूलाई विचार गर, तिनीहरू न त छर्दछन् न कटनी गर्दछन्, तिनीहरूको न त भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुरुङ्गी भन्दा ज्यादै बढी मोलका छौ, तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घडीसम्म पनि थप्न सक्छ? लिली फुललाई विचार गर, तिनीहरू न त परिश्रम गर्छन् न काप्छन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा गौरवमा यीमध्ये एउटा जतिको पनि विभूषित थिएनन्। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन् कति बढी आभूषित गर्नुहुनेछ। के खाउँला कि के पिउँला भने तिमीहरू खोजमा नबस र चिन्तित पनि नहो, किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्छन्। तिमीहरूका पिताले जान्नुहुन्छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ, तर परमेश्वरको राज्यको खोजी गर र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ।
तिमीहरूको सम्पत्ति बेचेर भिक्षा देऊ, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाऊ, स्वर्गमा कहिल्यै नष्ट नहुने धन सम्पत्ति सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन छ त्यहाँ तिम्रो मन पनि हुनेछ।
मेरो विचारमा अहिले सम्पत्ति थुपार्ने र भिक्षा दिने कुरा बुझ्न सक्ने मेरो उमेर भएको छैन, त्यसैले येशूले के भन्न खोज्नु भएको हो मलाई बुझाइदिनुहोस् न।
कोही कोही मानिसहरूले बुझ्न सक्दैनन् येशूले भन्नुभएको कथाको मान्छे जसले आफूलाई चाहिएको भन्दा बढी सम्पत्ति थुपार्न चाहन्थ्यो नि त्यस्तो हुनु हुँदैन भनी सिकाउनु भएको हो। प्रभुले त मानिसहरूलाई आफूसँग भएको सम्पत्तिले अरूलाई सहायता गर्नुपर्छ भनी सिकाउनु भयो। जब प्रभु यस संसारमा हुनुहुन्थ्यो त्यो बेलामा ब्याङ्क थिएन, बचत खाता हुँदैन थियो, मानिसले कपडा र अत्तर राख्थे र अरू कुरासँग साट्थे। त्यसैले प्रभुले किराको कुरा गर्नुभएको हो। यदि कसैसँग कपडा हुन्थ्यो भने त्यो ब्याङ्कमा पैसा भए जस्तै मानिन्थ्यो। यदि किराले कपडामा प्वाल पारिदियो भने त्यो चाहिँ पैसा हराए जस्तै हुन्थ्यो। संसारमा हामीसँग भएको कुनै पनि कुरा नष्ट हुन सक्छ, या त यसलाई किराले खान्छ या चोरी हुन्छ। येशूले उनीहरूलाई यो सिकाउन चाहनुहुन्थ्यो कि प्रेम, उदारता, दया जस्ता गुणहरू स्वर्गको राज्यमा ब्याङ्क खाता जस्तै हुन् भनी बुझुन्। यी कुरा कसैले पनि खोसेर लान सक्दैन। स्वर्गमा गएपछि यी सबै भेटिन्छन्। यी सबै चिज स्वर्गमा अनन्त सम्पत्तिको रूपमा थुप्रिन्छन्। येशू मर्नुहुन्छ, जी उठ्नुहुन्छ, स्वर्गमा पिता कहाँ जानुहुन्छ र फेरि आउने प्रतिज्ञा गर्नुहुन्छ भन्ने कुरा चेलाहरूले अझै राम्ररी बुझेका थिएनन्। येशूले आफ्ना मालिक विवाह भोजबाट फर्कनलाई पर्खिरहेका एकजना नोकरको कथा भन्नुभयो। येशूको दोस्रो आगमनको लागि सधैँ तयार रहनुपर्छ भनी उनीहरूले बुझ्न सकुन् भनी येशू चाहनुहुन्थ्यो।
तिमीहरूका आफ्ना कम्मर कस र तिमीहरूका बत्ती बालिराख। तिमीहरू ती मानिसहरू जस्ता हौ जसले आफ्ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्याउँदा तिनको निम्ति झट्टै ढोका खोलिदिन्छन्। ती नोकरहरू धन्यका हुन् जसका मालिक घर आउँदा तिमीहरूलाई जागिरहेका भेट्याउनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो पटुका कसेर तिनीहरूलाई खाना बसाउनेछन् र आएर तिनीहरूको सेवा गर्नेछन्। यदि तिनी मध्यरात वा त्यसभन्दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने तिनीहरू धन्यका हुन्। तर यो जान कि चोर कुन बेला आउँछ भनेर घरको मालिकले जानेको भए तिनी जागा बस्ने थिए र चोरलाई घर फोरेर पस्न दिने थिएनन्। तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।
यो दृष्टान्त चेलाहरूको लागि मात्रै हो कि सबैको लागि हो भनेर पत्रुसलाई जान्न मन लाग्यो। येशूले यस जिज्ञासाको सिधा उत्तर दिनु भएन। तर एक विश्वासयोग्य भण्डारे भनेको के हो, मालिकप्रति उत्तरदायी हुनु भनेको के हो, सो सिकाउनुभयो। येशूले एउटा प्रश्न सोध्नुभयो।
त्यो विश्वासी र बुद्धिमानी भण्डारेको हो जसलाई त्यसका मालिकले आफ्ना परिवारलाई निश्चित समयमा तिनीहरूको भाग पर्ने भोजन दिनलाई खटाउनेछन्। त्यो दास धन्यको हो जसलाई त्यसका मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछन्। साँच्चै म तिमीलाई भन्दछु, तिनले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। तर त्यस दासले आफ्नो मनमा मेरो मालिक ढिलो आउनुहुनेछ भनेर कमारा र कमरेलाई पिट्न लाग्यो र त्यो खान पिउन र मात्न लाग्यो भने त्यसले आशा नगरेको दिन र नचिताएको घडीमा त्यसको मालिक आउनेछन् र त्यसलाई दण्ड दिनेछन् र त्यसको दशा अविश्वासीको जस्तो हुनेछ। आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छा बमोजिम नगर्ने दासले ज्यादै पिटाइ खानेछ। तर मालिकको इच्छा नजानेर पिटाइ खाने योग्यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्येक जसलाई धेरै दिइएको छ त्यसबाट धेरै मागिनेछ र हरेक जसलाई धेरै सुम्पिएको छ त्यसबाट अझ बढी लिइनेछ।
मालिकको आगमनको पर्खाइसँग आजको भाग समाप्त हुन्छ। एउटा विश्वासी सेवक सधैँ आफ्ना मालिकको आगमनको लागि तयारी रहनुपर्छ, साथै मालिकको सेवामा विश्वास योग्य हुनुपर्दछ। एउटा बाटो फराकिलो छ बालमसम्म पुग्ने, अर्को बाटो यस्तो पनि छ ख्रिस्ट येशूसम्म पुग्ने। कहाँ जाने, कता जाने, निर्णय गर हो। कहाँ जाने, कता जाने, निर्णय गर हो।
कहाँ सम्म जाने यात्री हो मुक्ति को बाटो खोजेर
कहाँसम्म जान यात्री हो मुक्तिको बाटो खोजेर दुई बाटो बनिएको छ एउटा फराकिलो छ जसले बालमसम्म पुर्याउँछ र अर्को बाटो यस्तो पनि छ जसले ख्रिस्ट येशूमा पुर्याउँछ भन्ने यस्तै यस्तै सन्देशको गीत गाउँदै थिए कर्णदास यसलाई एकताको प्रवेश एल्बमबाट हामीले लिएका थियौँ र आशा छ तपाईँ यो गीतबाट पनि एकदमै आशिषित बन्नु भएको छ र कार्यक्रम मसीहको कथा तपाईँको निम्ति एउटा प्रेरणाको स्रोत बनेको छ भनेर हामीलाई पूर्ण आशा लागेको छ तपाईँले आफ्ना प्रतिक्रिया भावना र जिज्ञासाहरू पठाउनको निम्ति हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ कार्यक्रम मसीहको कथा पोस्ट बक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेलको ठेगाना मेरो स्टोरी @gmail.com त्यो थियो मेरो स्टोरी @gmail.com यस्तै गरेर तपाईँ हामीलाई एसएमएस गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइल खोलेर एसएमएस गर्ने बक्समा गई TLM टाइप गर्नुहोस् र स्पेस दिएर आफ्नो बाँकी म्यासेज लेखेर हामीलाई 3638 एसएमएस गर्न सक्नुहुनेछ त्यो थियो आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM टाइप गर्नुहोस् स्पेस दिएपछि बाँकी आफ्नो सन्देश लेख्नुहोस् र हामीलाई 3638 एसएमएस गर्न नबिर्सनुहोला श्रोतावृन्द तपाईँले अहिले सुनिरहनु भएको छ कार्यक्रम मसीहको कथाको 30 भाग भोलि हामी कार्यक्रम मसीहको कथाको 31 भाग लिएर यसै समयमा पुनः उपस्थित हुनेछौँ तबसम्म हामीलाई साथ दिने मित्र ज्वेल भुजेल आगमन अधिकारी र सुभाष प्रधान लगायत हाम्रो प्राविधिमा सहायता गर्ने मित्र खिमनलाई पनि धन्यवाद भन्दै म तपाईँको मित्र पौलस बिदा माग्दछु तपाईँका बाँकी पलहरू शुभ रहन् हामीलाई दिनुहोस् बिदा नमस्ते